وَإِذَا قِيلَ لَهُمْ اور جب ان سے کہا جاتا کن سے مدینہ کے یہود سے آمینو تم بھی مان لو مان جو تم بھی ہاں کس کو مان جو بیمان ذل اللہ جو اللہ نے نازل کیا یعنی یہ اللہ کا نبی ہے یہ اللہ کا فیصلہ ہے تم اس کو مان جو قالو کہنے لگے نو مینو بیما انزل علینا ہم تو ایمان لائیں گے اس پہ جو ہم پہ نازل ہوا ٹھیک ہے و یکفرون بما وراءہ یہ کیا ان پہ نازل ہوا تھا تورات اور یکفرون اور ہم انکار کریں گے بما وراءہ جو اس کے سوائے وہ کیا تھا اسلام یعنی اپنی چیز کے علاوہ ہر چیز کا انکار کر دیں گے یہاں تک ان کا جملہ ہے اللہ تعالیٰ کہہ رہے ہیں اب یہ اگلا جملہ یا تو ان کا بھی ہو سکتا ہے یا اللہ تعالیٰ کا کمنٹ ہے وہو الحق اگرچہ وہ حق ہی ہو پھر بھی نہیں مانو گے مصدق لما معہم جو کتاب تمہارے پاس ہے اس کی تصدیق کرنے والا ہے پھر بھی نہیں مانو گے اس جملے کو آپ دو طرح سمجھیں گے پہلا کال یہ کہ یہ انہی کے علماء کا کال ہے اب اس کی ٹون کیسی بنے گی اگر میں آپ کو صرف بات سمجھانے کے لیے بات کہوں کہ وہ کہیں گے کہ ہم تو جی اس کو مانیں گے جو ہمارا ہے اور اس کے علاوہ ہر ایک کا انکار کریں گے اگرچہ وہ ہماری باتوں کی تصدیق ہی کیوں نہ کرتا ہو ہاں جی ہمیں پتہ ہی اچھا لیکن نہیں مانیں گے جاؤ پھر جیسے کسی کو آپ کہہ دیں نا ضد چڑھتی ہے نا بچے کو تو اس کو پتہ ہے میں بھوکا ہوں پھر بھی نہیں کھاتا کہ ضد چڑھ گئی ہے نا بس ان کو ضد چڑھ گئی اور اگر اس جملے کو وہو الحق مصدق لما معہم کو اللہ سبحانہ تعالیٰ کا کمنٹ رکھا جائے تو پھر ٹون کیا بنتی ہے کہ انہوں نے کہا ہم تو اس کو مانیں گے جو ہمارا ہے ہم اپنی کتابوں کو مانتے ہیں ہم اپنے علماء کو مانتے ہیں ہم اپنوں کو مانتے ہیں اس کے علاوہ سب کا انکار کرتے ہیں تو اللہ تعالیٰ حیرت کا اظہار کرتے ہیں اچھا واقعی تم انکار کرو گے اس کا اگرچہ یہ تمہاری باتوں کی تصدیق کر رہا ہے یعنی جو باتیں تم لوگوں کو کہتے ہو یہ اسی کی تو تصدیق ہے پھر بھی نہیں مانو گے تو یہ ان کے اوپر ایک طنز کی بات ہے کل فلیم تقتلون انبیاء اللہ من قبل ان کنتم مومنین پھر بتاؤ پھر تم نے کیوں قتل کیا اللہ کے ان نبیوں کو جو اس سے پہلے آئے تھے یا پھر رکیے گا دیکھیے جھوٹ ہوتا ہے نا وہ کئی سال بعد بھی کھل جاتا ہے انہوں نے کہا کہ ہم تو صرف ان کو مانیں گے جو ہمارے ہیں ٹھیک ہے اور محمد رسول اللہ ہمارے نہیں ہیں بقول تو اللہ تعالیٰ نے موقع دے کے فوراً کہا اچھا تم اپنوں کو ضرور مانتے ہو نا تو یہ بتاؤ کہ وہ جو تمہارے اندر حضرت یحییٰ اور زکریا اور عیسیٰ آئے تھے پھر ان کا انکار کیوں کیا سمجھ میں آ رہی ہے یعنی آج تم ان کو یہ کہہ کے چھوڑ رہے ہو کہ یہ بنی اسماعیل سے ہیں بنی اسرائیل سے نہیں ہیں مان لیا بھئی تمہاری عادت ہے تم صرف اپنوں کو ہی مانتے ہو تو ذرا اپنوں کے ساتھ کیا معاملہ ہے اب اس جملے کو میں بہت ٹپیکل جملے میں آپ کو کر کے دکھاتی ہوں کچھ لوگ جب فرقہ واریت یا مسلک پرستی میں آتے ہیں نا تو وہ کیا کہتے ہیں کہ ہم تو جی بس اپنے مسلک کی بات مانتے ہیں ٹھیک ہے صرف اپنے مسلک کی بات مانتے ہیں فلاں بلا رہے ہم نہیں جاتے پتہ نہیں وہ وہاں کیا کہے گا ہم نہیں جاتے وہاں تو ان سے پوچھے کہ کیا آپ اپنے مسلک کے بھی علماء کے پاس جاتے ہیں ان کے پاس بھی کوئی نہیں جاتا جو دنیا میں پھنسے ہوتے ہیں نا سوئے میں دنیا میں مگن ہے ان کو دعوت ملتی ہے دین کی تو کہتے ہیں نہیں جی نہیں پتہ نہیں ہمارا مسلک بدل دے عقیدہ بدل دے پھر تو آپ ان سے پوچھیں گے اچھا یہ بتائیں کہ پھر آپ جن کو صحیح سمجھتے ہیں ان کے پاس بھی آپ جاتے ہیں وہ نہیں وقت ہی نہیں ملتا ہم تو جاب کرتے ہیں ہمارے تو کام ہے یعنی جن کو مانتے ہیں ان کی بھی کون سی ہر بات کوئی مانتا ہے ایسے ہی ہے نا یعنی آج دین کی طرف جانے والے اور دنیا کی طرف جانے والوں کا ریشو اگر آپ دیکھیں تو ایون مسلک کی بنیاد پہ لوگ جب دوسروں کو جھٹلاتے ہیں تو ان کو تو خود اپنا بھی نہیں پتہ ہوتا ایک موقع پہ کہیں کسی سے بات ہو رہی تھی کسی نے ایسی کسی درس کے اینڈ پہ مسئلہ چھیڑ دیا حنفی ہونے کا کہ نہیں جی میں تو کوئی بات نہیں مانتی جو یہاں ہو رہی ہیں میں تو حنفی ہوں پھر میں نے کہا اچھا میرے سامنے کسی درس میں تھی تو وہاں میں موجود تھی بہرحال میں نے کہا اچھا آپ حنفی ہیں ماشاءاللہ میں نے کہا میرے چند سوالوں کے جواب دے دیں گی کری کیا میں نے کہا آپ یہ بتائیں کہ امام ابو حنیفہ رحمت اللہ علیہ کا نام کیا تھا کیا مطلب ہے یہ ان کا نام نہیں تھا میں نے کہا نہیں یہ تو ان کی کنیت تھی ان کو نہیں پتہ چلا میں نے کہا ایک اور سوال یہ ہے کہ آپ یہ بتائیں کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ نبی صلی اللہ علیہ وسلم کے کتنے سال بعد آئے کون سا دور تھا ان کا ان کو نہیں پتہ تھا پھر میں نے کہا آپ یہ بتائیں کہ امام ابو حنیفہ کس کے شاگرد تھے یعنی کس دوسرے امام کے ساتھ ان کا کوئی تعلق تھا نہیں پتہ تھا میں نے کہا آج بتائیے کہ آج فقہ حنفی کے نام پہ کون سی کتابیں پڑھائی جاتی ہیں مدارس میں ان کو نہیں پتہ تھا پانچ چھ سوال ہوئے मैंने कहा देखे आपसे ज़्यादा तो मुझे हक़ पहुंचता है ख़ुद को हनफी कहने का कि मुझे इन सारे सवालों के जवाब अल्हम्दुलिल्लाह आते हैं, आप कैसे कह सकते हैं कि आप हनफी हैं। कह रही ये तो मैंने कभी सोचा ही नहीं, नहीं पढ़ा हुआ, नहीं जानते कुछ नहीं, ना हदाया का पता, ना कदूरी का पता, ना इमाम अबू यूसुफ़ का पता, ना उनको पता कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह किसके शागिर्द थे, किसके उस्ताद थे, सिर्फ सुनी सुनाई बातें। तो अल्लाह ताला कहते हैं कि ये बताओ कि इसको तो तुम नहीं मानते तो अपनों को मानते हो, अपनों के साथ तुम्हारा क्या मामला है। फिर उनको दोबारा रिमाइंड करवाया जा रहा है, वलकद जाकुम मूसा बिल बैजिनात, देखो तुम कितने जालिम लोग हो, मूसा आए तुम्हारे पास खुली निशानियां लेकर, यदे बैजा और असा, लेकिन तुम मत तहस तुम लमिम बाद ही, तुमने उसके बाद बछड़ा बना लिया, ये है तुम्हारे करतूत। आज मोहम्मद अरबी को नहीं मानते सल्लल्लाहु अलैहि वसल्लम, कल मूसा चंद दिन के लिए तूर पे गए तुम्हारे लिए हिदायत का कुछ सोर्स लेने के लिए, पीछे से तुमने बछड़े को पूछ लिया। वान तुम जालिमून, मुराद क्या, वान तुम मुशरिकून, तुम मुशरिक हो। ये पिछली सारी बातें आप कहेंगे ये दोबारा क्यों आ गई, लेकिन अब आपको सिनेरियो समझ आ रहा होगा ना। इनको जितलाया जा रहा है कि इस नबी बेचारे को तो तुम नहीं मान रहे, तो देखो मूसा गए तूर पे पीछे से बछड़ा बन गया। वाइज अखस नमी सा ककुम व रफा नफो ककुम तूर, और वो बात भी याद कर लो जब हमने तुमसे पुख्ता वादा लिया, कौन सा वादा, तौरात पे अमल करने का, तुमने इनकार किया, हमने व रफा नफो ककुम तूर तुम्हारे सर पे पहाड़ मोल्ल किया, और क्या कहा, खुजू मा तैना कुम बिकुवा, यहाँ तक बात पहले गुजर गई है ना, पकड़ो उस चीज़ को जो हमने तुमको दी कुव्वत के साथ, मुराद है तौरात के अहकाम पे अमल करो, और वस्माऊ, वहाँ ये लफ्ज़ नहीं थे वैसे, ये आगे बढ़े और गौर से सुनो, क्या सुनो, कुरान सुनो, इस्लाम की बात भी सुनो, ये तुम पिछली बातों का नाम लेके इस नबी को झुटला नहीं सकते। सुनो अब यहाँ तक हुक्म था, लेकिन कौम का रवैया क्या था, कालू, कौन कहने लगे, वही यहूद, समेना व असैना, हमने सुन तो ली है आपकी बातें, मानेंगे कोई नहीं। इस कहने में भी मुफस्सरीन दो तीन तरीके से कहते हैं, बाज़ कहते हैं कि इतने ज़बरदस्त मुंह पे बात करने वाले थे कि सुनते ही कह दिया सुना तो है मानेंगे कोई नहीं, अल्लाह ना करे ऐसे ही है जैसे अभी यहाँ से इस पूरी बात सुनने का कोई उठे कि जी माशाल्लाह बातें तो सुन ली हैं लेकिन माननी मुन्नी मैंने कोई नहीं, खुदा हाफिज़ मैं जा रही हूँ, क्या अंदाज़ होगा। कुछ कहते हैं कि समय ना इन्होंने ज़ुबान से कहा और रवैयों से बताया कि नहीं मानेंगे, और ये करने वाले ज़्यादा हैं, कह के जाने वाले बहुत थोड़े होते हैं लेकिन रवैयों से बताने वाले सही ना बहुत हैं। क्यों भाई, इतना सुन के बात समझ भी आ गई दिल में भी उतर गई, फिर कोई इंसान असईना क्यों कहता है, उसकी वजह बताई गई, वो उशरिबू फी कुलूब हिमुल इज्ल, उनके दिलों में बछड़े की मोहब्बत पैदा की गई, पिलाए गए वो अपने दिलों में बछड़े को। इसमें देखिए मोहब्बत की बात नहीं है लफ्ज़ों में, यानी बछड़ा दिल में चढ़ गया उनके। ये कौन सा बछड़ा था, ये वो बनी इसराइल का एक बछड़ा था ना जो सोने के जेवरात से बनाया था, लेकिन असल में ये हर बंदे का बछड़ा है जो कुरान सुन के तावीलात करके अमल से दूर है। कोई तासुब के बछड़े की वजह से नहीं सुनता, क्योंकि आपने कही है इसलिए नहीं सुननी। कुछ कहते हैं आज के दौर में कही गई है हम नहीं सुनेंगे, किसी का बछड़ा दुनिया है, किसी की मोहब्बत है, हर वो चीज़ जो बंदे के दिल में अल्लाह के हुक्म को मानने के रास्ते में रुकावट बन जाए, ये है बछड़ा। अब हम सब अपने बछड़े ढूंढें, क्या क्या बछड़े हैं हमारे इर्द गिर्द, कहीं रस्मों के, कहीं रिवाजों के, कहीं ख़ानदानों के, कितना दीन सुनने के बाद भी हम अमल नहीं कर पाते, क्यों कि हम कहते हैं नहीं जी हमारे लिए पॉसिबल नहीं है। यकीन करें अगर हम अकेले में बैठ के ना अपना बछड़ा देखें, किसी का बछड़ा उसकी सुस्ती भी हो सकती है, लेजीनेस, किसी का बछड़ा उसकी नींद है, सोना चाहते हैं हम, कुछ का बछड़ा उनका टेस्ट हो सकता है, अच्छे अच्छे खाने पकाने का शौक़ है इसलिए फुर्सत नहीं, किसी का बछड़ा उसका घर है, उसको सारा दिन घर चमकाना है सजाना है, किसी का बछड़ा उसकी शॉपिंग हो सकती है, उसका शौक़ है। आज कितने लोग हैं आप देखिए कि कहीं आपको पता चले ना कि फ्री मिठाई बट रही है तो वहाँ जमा होने वालों को देख ले, और कहीं अल्लाह का कलाम बटे तो वहाँ की सोच हम देख सकते हैं, और जिन्होंने समेना के बाद अताना की बजाय असईना कर दिया उनका हाल क्या है। कुल बि समा या मुरुकुम बिही ईमानुकुम, इनसे कह दो कि कितना बुरा है तुम्हारा ये ईमान जो तुम्हें हुक्म देता है, यानी ये कैसा ईमान है जो तुम्हें बुरी बातों का हुक्म देता है, या तो तुम अपना नाम ईमान वालों से निकाल दो। कहते हो तुम हम अहले किताब हैं, मानते हो तुम कुरान वाले हैं, असल में तुम ईमान वाले नहीं हो। तुम चढ़ते सूरज के पुजारी हो, तुम अपने नाम के पुजारी हो। तुम्हारे बछड़े कौन है? तुम्हारा नाम, तुम्हारा बड़ा बनना। तुम इस किताब को नहीं मानना चाहते क्योंकि दुनिया कम नहीं करना चाहते। अगर तुम्हारे अंदर ईमान है तो सोचो, इन कुंतुम मुमिनीन। अंदर ईमान आता है ना तो बंदे के अंदर से टोक पड़ती है। सबसे बड़ा चौकीदार जो है ना, वो आपका मेरा ज़मीर है। हम हर एक को झुटला सकते हैं, इसको नहीं झुटला सकते। ये हमारे साथ ही जाता है। हम सोते हैं तो ये हमारे साथ होता है, हम गलत काम करते हैं तो ये हमारे साथ होता है। इसलिए जो लोग इस तरह की बातें कर देते हैं ना कि हम नहीं सुनते और हम नहीं मानते, ऐसे लोगों को अल्लाह ताला ने यहाँ दावत दी है अपने ऊपर गौर करने की, कि तुम सोचो। तो इंशाल्लाह यहाँ तक हम तिलावत सुनेंगे।
وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ وَقَفَّيْنَا مِنْ بَعْدِهِ بِالرُّسُلِ وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ أَفَكُلَّمَا جَاءَكُمْ رَسُولٌ بِمَا لَا تَهْوَى أَنفُسُكُمُ اسْتَكْبَرْتُمْ فَفَرِيقًا كَذَّبْتُمْ وَفَرِيقًا تَقْتُلُونَ وَقَالُوا قُلُوبُنَا غُلْفٌ بَل لَّعَنَهُمُ اللَّهُ بِكُفْرِهِمْ فَقَلِيلًا مَّا يُؤْمِنُونَ وَلَمَّا جَاءَهُمْ كِتَابٌ مِّنْ عِندِ اللَّهِ مُصَدِّقٌ لِّمَا مَعَهُمْ وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا فَلَمَّا جَاءَهُم مَّا عَرَفُوا كَفَرُوا بِهِ فَلَعْنَةُ اللَّهِ عَلَى الْكَافِرِينَ بِئْسَ مَا اشْتَرَوْا بِهِ أَنفُسَهُمْ أَن يَكْفُرُوا بِمَا أَنزَلَ اللَّهُ بَغْيًا أَن يُنَزِّلَ اللَّهُ مِن فَضْلِهِ عَلَى مَن يَشَاءُ مِنْ عِبَادِهِ فَبَاءُوا بِغَضَبٍ عَلَى غَضَبٍ وَلِلْكَافِرِينَ عَذَابٌ مُهِينٌ وَإِذَا قِيلَ لَهُمْ آمِنُوا بِمَا أَنزَلَ اللَّهُ قالوا نؤمن بما أنزل علينا ويكفرون بما وراءه وهو الحق مصدقا لما معهم قل فلم تقتلون أنبياء الله من قبل إن كنتم مؤمنين ولقد جاءكم موسى بالبينات ثم اتخذتم العجل من بعده وأنتم ظالمون وإذ أخذنا ميثاقكم ورفعنا فوقكم الطور خذوا ما آتيناكم بقوة واسمعوا قالوا سمعنا وعصينا وأشربوا في قلوبهم العجل بكفرهم قل بئس ما يأمركم به إيمانكم إن كنتم مؤمنين
آية نمبر 94 قل إن كانت لكم الدار الآخرة عند الله خالصة من دون الناس آپ کہہ دیجئے کہ اگر تمہارے لیے آخرت کا گھر ہے اللہ کے پاس خالص، یعنی تمہارے سوا اور کسی کو نہیں ملے گا اور لوگوں کے سوا صرف وہ تمہارے ہی لیے ہے، تو پھر کیا کرو؟ فَتَمَنَّوُ الْمَوْتِ، پھر تمنا کرو موت کی، اِن كُنْتُمْ صَادِقِينَ، اگر تم سچے ہو۔ کس بات میں سچے ہو؟ اپنے اس دعوے میں سچے ہو کہ مرتے ہی جنت تم کو ملے گی۔ پھر کیا ہوگا آپ کے اس آپ کی اس دعوت کے جواب میں ان کا رد عمل کیا ہوگا؟ اللہ تعالیٰ نے پہلے سے بتا دیا، وَلَن يَتَمَنَّوْهُ أَبَدًا، یہ ہرگز بھی اس کی تمنا نہیں کریں گے، کبھی بھی، نیور۔ کیوں؟ بما قدمت ایدیہم، بوجہ اس کے کہ جن کے ہاتھوں نے آگے بھیجا، جو ان کے ہاتھوں نے آگے بھیجا. واللہ علیم بالظالمین، اور اللہ تعالیٰ ظالموں کو خوب جانتا ہے. یہ دو آیات ہیں جس میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے یہود کو دعوت مباہلہ دی. مباہلہ کیا ہوتا ہے؟ بہلہ سے ہے باہلام، جب دو فریقین میں دلائل کی بنیاد پہ سمجھوتا نہ ہو سکے. مثلا ایک اے ہے اور ایک بی ہے، اے بھی کہتا ہے میں سچا ہوں، بی بھی کہتا ہے میں سچا ہوں. اے اپنے سارے دلائل دیتا ہے، بی اپنے دیتا ہے، وہ اس کو نہیں مانتا، وہ اس کو نہیں مانتا، بات دور کھینچ جاتی ہے، لمبی ہو جاتی ہے بات. نتیجہ کیا ہے کہ اور ہی زیادہ گھبراہٹ ہونے کا ڈر ہے. تو ایسے وقت میں پھر ایک دعوت ہوتی ہے، اور وہ کیا کہ دیکھو نہ تم اپنے آپ کو جھوٹا کہہ رہے ہو نہ میں کہہ رہا ہوں، چلو کھلے میدان میں چلتے ہیں. اور اللہ تعالیٰ سے کہتے ہیں کہ ہم میں سے جو جھوٹا ہے اس پہ اللہ کی لعنت ہو یا اس کو موت آ جائے. اور تاریخ میں ایسے مباہلے ہوئے، بڑے بڑے ایسے عقائد کے فرق ہوئے، تفرقہ بازی ہوئی، جب امت بٹی تو اس میں ایسی چیزیں سامنے آئیں. اللہ تعالیٰ نے یہود کے اس دعوے پہ کہ جنت ہمارے لیے ریزرو ہو چکی ہے، مخصوص ہے، اور ہم مرتے ہی جنت میں جائیں گے، تو کہا پھر تمہیں دنیا میں کیوں رہنا ہے؟ یہاں تو تم اتنے ہیومیلیٹ کیے جا رہے ہو، ہر وقت تم پہ غضب غصے، ایک کا مسئلہ دوسرے کا مسئلہ، تمہیں دنیا میں رہنا ہی مشکل کیا ہوا ہے. تو جاؤ پھر اللہ سے دعا کرو کہ جلدی سے تمہیں موت دے دے، اور تم اس موت کے بعد اپنے اچھے گھر میں پہنچ جاؤ تاکہ تم اس دنیا سے اپنی جان کو خلاصی کر سکو. یہ ایک بڑی لاجیکل قسم کی دعوت تھی. ایسے جیسے کوئی شخص کہے کہ بس آپ فکر نہ کریں، میں ایک دفعہ بس یہاں سے اپنے ملک پہنچ گیا تو میرے لیے تو وہاں اتنی مال و دولت کے ڈھیر ہوں گے اور میرے اتنے خدمت گزار ہوں گے. یا ایسا کوئی کہہ دیا آپ کو کیا پتا پیچھے ہمارے کتنے خاندان ہیں اور کتنی زمینیں اور ہمارے کتنے نوکر چاکر اور گھر بار ہیں، اور یہاں وہ بندہ کسی ہوٹل میں برتن دھو رہا ہو. مثال دے رہی ہوں، کوئی بھی کام برا نہیں ہوتا، لیکن میں ایک مثال دے رہی ہوں. اس کو رہنے کا مسئلہ، اس کو کھانے کا مسئلہ، اس کو اپنے اسٹیٹس کا مسئلہ، جب ہر وقت یہاں وہ کبھی جیل میں ہے، کبھی اندر ہے، کبھی مشکل میں ہے، اور اٹھتے بیٹھتے لوگوں میں وہ ڈھینگے یہ مارے کہ آپ کو کیا پتہ پیچھے ہماری کتنے مربع زمین ہیں اور کتنے ہمارے ولاز ہیں اور ہم کتنی ملوں کے مالک ہیں، تو کوئی بندہ تو اس کو کہے گا نا کہ اللہ کے بندے اگر تمہیں اتنا ہی یقین ہے وہاں اتنا، تو اپنی زندگی کو ضائع کر رہے ہو، جاؤ وہاں جاؤ تاکہ تمہیں ہاتھ ہاتھ لیں. اب جس کی بات تو سچی ہوگی وہ تو شکر کرے گا نا کہ اس کو وہاں بھیج دیا جائے جہاں اس کے لیے اتنا کچھ ہے، اور جس نے صرف رو بھی ڈالا ہوگا وہ تو کبھی نہیں کہے گا کہ مجھے واپس بھیج دو. یہود کہتے تھے ہماری مدر لینڈ بہت سیف ہے، جنت ہماری مدر لینڈ ہے، ہمارا آبائی گھر ہے، وہاں بس ہم جائیں گے تو ہمیں تو یہ ملے گا وہ ملے گا. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ جاؤ پھر تمنا کرو، اس دنیا میں مت رہو، اور تم تمنا کر لو. لیکن اللہ کے نبی کو خود ہی بتا دیا کہ وہ تمنا نہیں کریں گے. کیوں؟ اس کی وجہ کیا ہے؟ ان کے برے اعمال. پھر اس کو ایسے لے کہ واقعی اگر کوئی شخص یہ کہے میں پاکستان میں بہت کچھ ہے، لیکن شاید وہ وہاں کسی کا قتل کر کے بھاگا ہو، وہ واپس کیوں نہیں جانا چاہتا؟ کہ جو ہی ایئرپورٹ پہ آؤں گا امید کی جا سکتی ہے کہ مجھے اندر کر دیا جائے گا، یا اس نے کوئی حق تلفی کی ہوئی ہے، یا وہاں کوئی ظلم کیا ہوا ہے، یا کوئی اور بات کی ہوئی ہے، اس وجہ سے وہ آگے نہیں جائیں گے. کہ ان کے دعووں کو چھوڑو، واللہ علیم بالظالمین، اللہ تعالیٰ ظالموں کو حق پوچھ لے گا، خود ہی پوچھ لے گا. بلکہ ان کی کیا اصل ہے؟ ولتجدنہما حرص الناس علی حیات، اور البتہ تو ضرور پائے گا ان کو سب سے زیادہ حریص لوگ زندگی کے معاملے میں. یعنی زندگی کی تمنا، جینے کی تمنا سب سے زیادہ انہی لوگوں کو ہے. وَمِنَ الَّذِينَ أَشْرَكُوا، مشرکوں سے بھی زیادہ، یعنی وہ مشرک مکہ میں جن سے آپ کا واسطہ پڑا تھا، ان سے بھی زیادہ ان یہود کو جینے کی تمنا ہے. کتنی تمنا ہے؟ يَوَدُّ أَحَدُهُمْ، چاہتا ہے ان میں سے ہر ایک، یعنی ایچ ون، قوم کا نہیں افراد کا یہ حال ہے. کیا؟ لو یعمرو، کاش وہ عمر دیا جائے، لمبی عمر ہو، عمر عمرہ سے آباد کرنا، کاش اس کو عمر دی جائے، الف سنہ، 1000 سال. الف عربی میں ہزار کو کہتے ہیں، اس کی جمع الوف ہے، دوسرے پارے کے آخر میں آئے گی. یا آپ نے ایک معروف سیریز سنی ہوگی نا کہانیوں کی، الف لیلوی کہانی، الف لیلہ، یہ عربی کا ایک پورا ناول ہے، الف لیلہ ہزار راتوں کی کہانی ہے، یہ اسی سے ہے. ٹھیک ہے. اور سنہ کا لفظ سال کو کہتے ہیں. یہ جب کہتے ہیں نا سن فلاں، سن تھرو 001 2010، یہ وہی سن ہوتا ہے. اسی طرح یہ آپ لکھتے ہیں اگر آپ اس کو تھوڑا سا بڑا کر کے دیکھیں. ٹھیک ہے. سنین اس کی جمع ہوتی ہے سالوں کی. وما ہوا بمزحزحہ، یہ لفظ جو ہے نا یہ چار لفظی ہے، اس کو ربائی کہتے ہیں. زحا زحا زح زح، اس کے اندر بھی تھوڑی سی شدت ہوتی ہے چھڑایا جانا، جیسے ہم کہتے ہیں نا زح زح، آواز سے تھوڑا سا لگ رہا ہے کہ نہیں ہے وہ اس کو بچانے والا. کس سے؟ من العذابی، عذاب سے. کیا؟ این یو امرا، کہ وہ عمر دیا جائے، یعنی لمبی عمر کا دیا جانا اس کو عذاب سے بچا نہیں سکتا. کیوں؟ اس لیے کہ واللہ بصیر بما یعملون، اللہ تعالیٰ خوب دیکھنے والے ہیں جو یہ عمل کرتے ہیں. اللہ تعالیٰ کو خوب پتہ ہے کہ ان کے اعمال کیسے ہیں اور یہ کیا کرتے ہیں. اللہ تعالیٰ نے یہاں یہ بات آئی کہ یہ اتنے بھولے بندے ہیں، ان کا خیال کیا ہے کہ جو ہماری عمر لمبی ہو جائے گی، مثال 1000 سال، تو جو گناہ ہم نے 12 سال کی عمر میں کیے ہوں گے، آپ سوچیں کہ 978 سال گزر گئے اس گناہ کیے ہوئے، اتنی دیر کس نے یاد رکھا ہوگا؟ اللہ تعالیٰ تو بھول ہی چکے ہوں گے. اللہ تعالیٰ کہہ رہے ہیں تمہیں جتنی بھی لمبی عمر مل جائے تمہارے گناہ اللہ کو یاد رکھیں گے. ہمارے ہاں ایسا ہوتا ہے نا، جب حساب کتاب لوگ کرتے ہیں تو کوئی بہت پرانی بات ہو نا، پھر کہتے ہیں اچھا جی برابر کر لیں، لائن ڈال دو، اچھا جی ختم کر لو، جو بھی تھا ہو گیا، اس کو کر دو، آگے دیکھتے ہیں. کیونکہ انسانوں کی وسعت بڑی تھوڑی ہے، ان کی سمجھ بہت کم ہوتی ہے. انہوں نے اللہ تعالیٰ کے بارے میں بھی یہی سوچا ہوا تھا کہ شاید ہم لمبی عمر پانے کی وجہ سے بچپن کے یا جوانی کے یا ابتدائی عمر کے گناہ جو ہیں ان سے بچ جائیں گے. تو گویا کہ یہ 3 آیات بہت کچھ بتاتی ہیں. اب یہ تو ایک خلاصہ تھا، اب ہم دیکھیں گے کہ یہود کا دعویٰ کیا تھا، کہ ہم سب کچھ ہمارے لیے ہوگا. اور یہ دعویٰ ان کا موجود ہے سورۃ بقرہ کی آیت 80 میں، قالو لن تمسن النار الا ایام معدودہ، انہوں نے کہا کہ ہرگز نہیں ہمیں آگ چھوئے گی مگر گنتی کے دن. اسی طرح آیت 111 سورۃ بقرہ ہی میں آئے گا، وقالوا لن يدخل الجنة الا من كان هودا او نصارا، اور انہوں نے کہا ہرگز نہیں داخل ہوگا جنت میں وہ جو کوئی یہودی ہوا یا نصرانی. یعنی یہود کہتے تھے کہ صرف یہودی داخل ہوں گے، اور نصرانی کہتے تھے نہیں، صرف نصرانی داخل ہوں گے. اسی طرح سورۃ مائدہ میں بھی آئے گا، وقالت اليهود والنصارى نحن ابناء الله واحباؤه، آیت نمبر 18 ہے. اور یہود نے کہا کہ ہم اللہ کے پیارے ہیں اور اس کے چہیتے ہیں، اس کے بیٹے ہیں. اس طرح کی آیتیں موجود ہیں جس سے آپ اس کو دیکھ سکتے ہیں کہ وہ کہتے تھے ہم حق پہ ہیں، لہٰذا اب ہمیں تو جنت ملنی ہے. اب اللہ تعالیٰ نے ان کو یہ جو کہا کہ موت کی تمنا کرو، تو اس سے سوال اٹھا اور وہ کیا، کہ کیا موت کی تمنا کرنی جائز ہے؟ اور کیا کسی کو یہ کہا جا سکتا ہے کہ تم اپنے لیے موت کی دعا کرو؟ ایک شبہ اٹھتا ہے اس میں، ایک سوال اٹھتا ہے کہ اگر یہ جائز ہے تبھی تو اللہ تعالیٰ نے ان کو کہا ہے. تو اس کا جواب کیا ہے کہ موت کی تمنا کرنا تو جائز نہیں، لیکن موت کا تذکرہ کرنا جائز ہے، بلکہ پسندیدہ. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ لذتوں کو توڑنے والی، یعنی موت کو یاد کیا کرو. کیونکہ جو بندہ اپنی موت کو یاد رکھتا ہے نا، وہ بھٹکتا نہیں ہے، وہ ادھر ادھر نہیں جاتا. اور مومن کے لیے تو یہ دنیا ہے بھی ایک قید خانہ. روایت میں آتا ہے دنیا سجن المومن وجنت الکافر، یہ دنیا مومن کے لیے قید خانہ ہے اور کافر کے لیے جنت ہے. یعنی مومن اس دنیا میں ایسے رہتا ہے جیسے کوئی قیدی قید میں رہے. سوچیں ذرا، آج اپنی موجودہ زندگی، حالت، لائف اسٹائل کو دیکھیں اور پھر اس دنیا کو سامنے لائیں. ہم ان بیچاروں کی پیروی کرتے ہیں جن کے لیے واقعی دنیا جنت ہے، باغ ہے، کھیل کود، عیش مستی، لیکن مومن کے لیے تو یہ دنیا بس ایک گزارے کی جگہ تھی. آپ نے فرمایا کن فی الدنیا کانک غریب و نوابر السبیل، عابر السبیل، اس دنیا میں ایسے رہو جیسے تم اجنبی ہو، تمہیں کوئی نہیں جانتا، اسٹرینجر. جب کسی نے آنا نہ ہو جانا نہ ہو تو لوگ زیادہ فکر بھی نہیں کرتے اپنے گھر سے جانے کی کہ آنا کس نے اور جانا کس نے، تو کپڑے کیا بنانے اور گھر کیا سجانا. اور مسافر سفر کے دوران تو ہمیشہ خالی ہاتھ رہنا چاہتا ہے، ہلکا وزن رکھنا چاہتا ہے. تو دنیا میں رہو لیکن تمہارے دل آخرت میں ہو، یہ ایمان والے کو کہا گیا. یہاں ان سے یہ کہنا اصل میں مباہلہ تھا، نہ انہوں نے ماننی تھی بات اور نہ ان سے منوانا تھا، اصل میں تو ان کے دل کے بھید کھولنے تھے کہ واقعی کتنا مرنے کے لیے تیار ہیں. تو اس سے یہ نہیں مراد کہ کوئی موت کی تمنا کرے. پھر دوسری بات، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی اپنے لیے موت کی دعا نہ کرے، ہاں جب اس کو لگے کہ اس کا جینا اس کے ایمان یا اس کے دین کے لیے فتنا ہو. کبھی ایسی بھی بات کرتے ہیں انسان خدا نہ خاصتا کسی کی قید میں آ گیا، زبردستی اس کے راز کو اسلام کی وجہ سے، یا اس کو کہا جا رہا ہے کہ یا تم دین چھوڑو یا پھر تمہیں مار دیا جائے گا یا تمہیں سزا دی جائے گی. مارتے تھوڑی ہیں تو سزا دیتے ہیں. ایسے وقت میں پھر ایک دعا ہے جو اللہ کے نبی نے سکھائی، جس کا خلاصہ کیا ہے کہ اللہ مجھے اس وقت تک زندہ رکھنا جب تک میرا زندہ رہنا بہتر ہو، اور مجھے اس وقت موت دے دینا جب میرا مرنا بہتر ہو. اللہ واحدی ما کانت الحیات خیر لی، اے اللہ میرے لیے اس وقت تک جینا کرنا جب تک جینا میرے لیے بہتر ہو، اور توفنی مجھے مار دینا جب موت میرے لیے بہتر ہو. بات اس آیت میں ایک اور جس پہ تھوڑی سی بات ہو سکتی ہے، اور وہ کیا ہے کہ کیا کسی انسان کو اس طریقے سے چیلنج کیا جا سکتا ہے؟ یعنی آپ اس کو تھوڑا سا بدل لیں، اس بات کو آسان کر دیتی ہوں، کہ وہ دین جو موت کی دعا مانگنے کی اجازت نہیں دیتا، پھر وہ اپنی جان لینے کی اجازت کیسے دے گا؟ معروف لفظ ہے آج کے دور کا سوسائڈ، خودکشی. اسلام دوسرے کو مارنے کی اجازت نہیں دیتا، اسی لیے تو اتنی کڑی سزا ہے قاتل کے لیے، تو کیا پھر وہ خود کو مارنے کی اجازت دے گا؟ نہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کی روایات، قیامت تک خود کو اسی طریقے سے تکلیف دیتا ہے. اگر ایک شخص نے اپنے آپ کو زہر کیا، بالکل بھی ہیلپ نہیں کرتا. ہاں لوگ ایسا کرتے ہیں تو وہ پھر اپنی مرضی سے کریں، لیکن اسلام کا ان سے باہر کوئی تعلق نہیں ہوتا. اگلی بات اس آیت سے ایک اور پتہ چلتی ہے کہ اللہ تعالیٰ کو دلوں کے بھید بھی پتہ. جس وقت اللہ کے نبی کو یہ کہا جا رہا تھا کہ انہیں چیلنج کرو موت کا، آپ کو نہیں پتا تھا یہ کریں گے کہ نہیں، مانیں گے کہ نہیں مانیں گے، لیکن اللہ نے اسی وقت ہی کہہ دیا تھا کہ وَلَئِن يَتَمَنَّوْهُ أَبَدًا. اس سے کیا پتہ چلا؟ ایک تو یہ کہ نبی صلی اللہ علیہ وسلم، اللہ تعالیٰ کو دلوں کی بات پتہ ہوتی اور نبی کو نہیں پتہ تھی، اور دوسری یہ پتہ چلتی ہے کہ مستقبل میں کیا ہونا ہے یہ اللہ کو پتہ ہے. اور اس سے قرآن پاک کا اعجاز بھی سمجھ آتا ہے. اعجاز کیا ہوتا ہے؟ اس کی وسعت، کمپریہنشن، کہ یہ کلام اللہ کا کلام ہے، کہ اس میں وہ باتیں جو بعد میں ہونے والی ہوتی ہیں اس کی خبر پہلے سے دے دی جاتی ہے. پھر اس کے بعد ایک اور سوال بھی پیدا ہوتا ہے، کیا یہ تمنا دل اور زبان دونوں سے کرنے کی دعوت دی گئی تھی یا دل سے تمنا دی ہو؟ تو اللہ تعالیٰ نے یہ جو لفظ ولئیں یتمنوہ کہا ہے نا، اس لن سے پتہ چل رہا ہے کہ نہ انہوں نے دل سے اس کی تمنا کی اور نہ زبان سے اس کی تمنا کی. اور آپ دیکھیں کہ انسان کی عادت ہے کہ وہ جینا چاہتا ہے. آج اس دنیا میں بھی اگر لوگ دیکھیں تو کتنا بھی کچھ ہے لیکن پھر بھی کوئی مرنا چاہتا ہے، جینا چاہتے ہیں لوگ. ہاں اللہ تعالیٰ نے اس لیے کہا کہ وَلَتَجِدَنَّهُمْ أَحْرَصَ النَّاسِ عَلَىٰ حَيَاةٍ، آپ ان لوگوں کو سب سے زیادہ حریص پائیں گے جینے کے. یہ کیسے حریص ہیں؟ اس لیے کہ انسان کو یہ غم ہے کہ میں نے آگے کیا کیا ہوا. اس کے برعکس اگر آپ مومن کو دیکھیں نا، تو وہ اس دنیا میں کیسے رہتا ہے کہ اس کو ہر لمحے آگے جانا ہے، اس کی تیاری ہے. چھوٹی سی مثال دے دیتی ہوں آپ کو، آپ کہیں جانے کے لیے تیار ہو، ایوری تھنگ ریڈی، پیکنگ بھی ہوگی، ٹکٹ بھی بک ہے، آپ کو شوق بھی ہے، آپ ہر لحاظ سے تیار ہیں، کیا پھر آپ وہاں جانے کا انتظار کرتے ہیں یا وہاں جانے کا سن کے آپ کے ہوش اڑ جاتے ہیں؟ انتظار کرتے ہیں نا. اور بالفرض آپ کی تیاری نہ ہو، آج شام کی آپ کی ٹکٹ ہے، نہ تیاری ہے، نہ پیکنگ ہے، نہ کوئی کام ہے، نہ لینا ہے، نہ دینا ہے، جو ہی کوئی آپ سے کہے گا کہ آج ہم جا رہے ہیں، یا تھوڑا وقت رہ گیا، یا چند گھنٹے رہ گئے ہیں، تو اس وقت کیا ہوگا؟ ہاتھوں پڑ جائیں گے، رنگ اڑ جائے گا، اور کیا ہے جی، کیسے کریں، جانا تو ہے، ٹکٹ نان ریفنڈیبل ہے اور وقت کم ہے. بالکل یہی حال ہے. وہ لوگ جو دنیا میں اس جہان کے لیے تیاریاں کر لیتے ہیں نا، وہ تو بستر باندھ کے بیٹھے ہوئے ہیں ایئرپورٹ پہ جا کے، کب موت کا فرشتہ آئے اور خوشی خوشی اس اپنی جان دے دیں اور وہاں پہنچ جائیں. اور صحابہ کرام ایسے تھے، وہ اس طرح موت کا انتظار کرتے تھے جیسے کوئی آج زندگی کا بھی انتظار نہیں کرتا. ایک صحابی تھے، وہ میدان جنگ میں جانے سے پہلے خوب خوشبو مل کے گئے، نہا دھو کے گئے، جیسے کافور مل کے گئے کہ میں نے واپس نہیں جانا. کیوں؟ ان کی تیاریاں تھیں. اس کے برعکس جن لوگوں کی بات اللہ تعالیٰ نے یہاں کی کہ یہ احرص لوگ ہیں زندگی پہ، ابھی 1400 سال پہلے کی بات ہے. آج کے دور کو اگر آپ دیکھیں، کتنے لوگ ہیں جو مرنا تو چھوڑیے بیمار بھی ہونا چاہتے ہیں. اسلام نے بیماری کو ایک خوبصورت نظریہ دیا. میں سوچتی ہوں کہ اگر ہم سچے مومن بن جائیں نا، تو ہم بیماریوں پہ کبھی پریشان نہ ہوں، اور یہ بھی ہر وقت کی فکر میں نہ لگ جائیں کہ بیمار ہو نہ جائیں. کیوں؟ لا باستہور انشاءاللہ، ہم نہ کرو، یہ بیماری تمہیں گناہوں سے پاک کرے گی. کسی بیمار کو آپ ملتے تو یہ دعا دیتے کہ کیوں غم کرتے ہو، یہ تمہیں پاک کرے گی. روایت میں آتا ہے کہ جس طرح خزاں کے موسم میں، یعنی آٹم کے سیزن میں، درختوں سے پتے چڑھتے ہیں، اس طرح بیماریوں میں انسان کے گناہ جھڑتے ہیں. ایک اور صحیح روایت میں آتا ہے کہ قیامت کے دن جب لوگ بیماروں کو ملنے والے اجر دیکھیں گے کہ اللہ نے آج ان کو کیا کچھ دیا، تو وہ لوگ جو دنیا میں صحت مند رہے، وہ تمنا کریں گے کہ کاش دنیا میں ہمارے جسم کینچیوں کے ساتھ کاٹے جاتے ہیں، اور اس کی جو تکلیف ہوتی ہم اس پہ صبر کرتے ہیں. اس کے برعکس جو آج کا یونیورسل کہہ لیں یا ورلڈ وائڈ کانسیپٹ ہے، وہ کیا ہے؟ بچہ بھی پیدا نہیں ہوا تو ماں کے ٹیسٹ شروع، بچہ ماں کے پیٹ میں اور اس کو ویکسینیشن شروع، اس کے پیدا ہوتے ہی 6 ہفتے کے بعد انجیکشن، وہ مسئلہ وہ مسئلہ، پھر اس کے ٹریٹمنٹ ٹیسٹ، پھر ہر سال کا ایک ٹیسٹ. عموماً لوگوں کو کچھ بھی نہیں ہوتا، ہر وقت ٹیسٹ ہے. آپ کو پتہ نہیں دے رہی، میں صرف ایک چھوٹی سی بات اٹھانا چاہتی ہوں. تو یہ جو ہر لمحے کا یہ غم ہے نا کہ ہم بیمار نہ ہو جائیں، آپ دیکھیے کہ لوگ ڈاکٹروں پہ بہت جاتے ہیں. ایک میری اسٹوڈنٹ تھی وہاں، تو ہر آئے دن چھٹی، حالانکہ ہفتے میں ایک کلاس تھی، آج ڈاکٹر کے پاس ہے، آج اپنا چیک اپ ہے، آج بچے کا. وہ تو میں نے کہا اللہ تعالیٰ آپ کو خیر کرے، آپ پہ رحم کرے، آپ پورا گھرانہ اتنا بیمار کیوں رہتے ہیں؟ تو کہتی نہیں، اللہ رحم کرے، ہم بیمار تو نہیں ہوتے. تو میں نے کہا یہ ڈاکٹر پہ کیوں جاتی ہیں؟ کہتی وہ تو ریگولر چیک اپس ہیں وہ ادھر. میں نے کہا آپ کیوں کرتی ہیں؟ کہتی کیا کریں، انشورنس لی ہوئی ہے، فری چیک اپس ہو رہے ہیں، کیوں نہ کرائیں؟ میں نے کہا انشورنس فری ہے، ڈاکٹر کو آپ پیسے نہیں دے رہے، لیکن آپ 3-4 گھنٹے لگتے ہیں، اتنے فاصلے ہیں وہاں تو ویسے بھی نا، جانے اور آنے کا 1-1 گھنٹہ لگا کے پھر وہاں لائنوں میں بیٹھے. میں نے کہا یہ 3-4 گھنٹے آپ کے جاتے ہیں، اس کی کوئی کیئر نہیں، کلاسوں سے گئے، اور ذہن کتنا بھٹکتا ہے. دیکھیں آپ کسی کو ملنے جائیں نا ڈاکٹر کے ہاسپٹل میں، تو آپ کا ذہن اسی سے ڈسٹریکٹ ہوتا ہے. اللہ تعالیٰ سب کو بچا کے رکھے، لیکن دنیا کو ایک ایسے سرکل میں گھما دیا گیا کہ ہر لمحے غم کہہ کے ہم بیمار نہ ہو، ہم مرے نہ، ہمیں کچھ نہ ہو. اللہ تعالیٰ کہتے ہیں تو 1000 سال جینا چاہتے ہیں، اور وہ دعائیں بھی یہ دیتے ہیں نا کہ جیو تم 1000 سال، اور ہر سال کے ہوں دن 1000. ہاں، یہ کون سا کلچر ہے؟ مومن تو نہیں اتنا جینا چاہتا، وہ تو کام کرنا چاہتا ہے، وہ یہ سوچتا ہے کہ میں ہر وقت جو بیمار ہوں، हर वक्त जो मैं डॉक्टरों के पास जा रहा हूँ, जो मेरा पैसा लग रहा है, और ये खेल है कि वो इंश्योरेंस है और फ्री है जो आप वैसे दे रहे हैं। बाद लोग सिर्फ इसलिए भी जाते हैं कि आप सारा साल पैसे दिए हुए, बीमार तो हुए नहीं। मैं सोचती हूँ जो लोग इस तरह की चीज़ें लेते देते हैं, फिर वो तो दुआ करते होंगे हम बीमार हों, अल्लाह रहम करे। जो और चीज़ों के अपनी गाड़ियों वगैरह की लेते हैं, फिर तो उनको खुशी होती होगी जब उनकी गाड़ी टकराती है कि देखा अब इनसे पैसे निकलाएंगे, सारे पैसे मिल जाएंगे, जान तो नहीं मिलेगी ना। इसी तरह इनके इस ख्वाहिश की एक अमली तस्वीर आपको दिखाते हैं आज के दौर की। यहाँ तो चूंकि यहूद का टेक्स्ट है, लेकिन आज के दौर का एक और फितना है, और वो क्या है कि लोग मरना नहीं चाहते। तरीक़ेकार क्या है, आपको थोड़ा सा ज़ुबानी बता देती हूँ। एक ऐसा तरीक़ेकार आज के दौर में इजाद हो चुका है कि जिसमें मरने वाले की डेड बॉडी को फ्रीज करते हैं। और क्या सोच के फ्रीज करते हैं कि आज के दौर में इस बीमारी का इलाज नहीं है, मे भी अगले 50 साल 100 साल के बाद इस बीमारी का इलाज हो जाए, तो बजाय इसके कि हम इससे मरें, अभी मरीज के करीब मरने का वक्त नहीं होता, यानी बस बीमार हो गया और डॉक्टर्स कह रहे हैं अब इलाज नहीं है, तो फिर उसके जिस्म को वो एक ख़ास अमल से गुजारते हैं कि जिसके ज़रिए से उसकी पूरी बॉडी फ्रीज हो जाती है। जैसे गीजर होते हैं ना, पानी में पानी गर्म करने के, पाकिस्तान में उस तरह की बड़ी बड़े सिलेंडर होते हैं, और उसके अंदर ये नाइट्रोजन गैस बहुत ठंडा करती है, इसकी शान ही है कि बहुत ठंडी होती है, उसको लिक्विड शक्ल में भरते हैं, फिर उसके बाद डेड बॉडीज़ को उल्टा उसके अंदर हैंग करते हैं, और उसके उस करने से पहले उसके पूरे जिस्म का खून सिरिंजों से निकाल के वैक्यूम बनाते हैं और उसकी वेंस के अंदर नाइट्रोजन गैस डाल देते हैं, जिसकी वजह से उनके ख्याल में जिस्म का एक एक सेल जो है वो फ्रीज हो जाता है। और इसके बाद फिर वो पूरी बॉडी को उस एक चैम्बर के अंदर उल्टा लटकाते हैं, यूं बिल्कुल अपसाइड डाउन। क्यों? कि अगर किसी वक्त सिलेंडर में से गैस निकल जाए तो कम अज़ कम उसका सर या उसका दिमाग बच जाए। और ऐसा क्यों करना चाहते हैं, ख़ास तौर पे वो लोग जो मारूफ हैं, साइंटिस्ट, बड़े काम करने वाले, कि इन्होंने इतने साल पढ़ा है, इतनी मेहनत की है, तो अब ये मर जाए, हम इनको मरने नहीं देंगे। और इस एक काम का आज से कोई 5 6 7 साल पहले की जो बात मेरे पास एक रिपोर्ट थी, उसके मुताबिक 150,000 डॉलर, यानी मैं 1.5 लाख डॉलर इस खर्चा था इस प्रोसेस का। और जो पूरा अफोर्ड नहीं कर सकते, तो वो सिर्फ अपना सर जो है ना, हेड, दिमाग अपना फ्रीज कराते हैं, वो 50,000 डॉलर है उसका खर्चा। क्यों? कि उनके ख्याल में आज से 50 100 साल बाद जब ये इलाज होगा, तो हम इस सर के साथ एक और जिस्म बना लेंगे, लेकिन मरना नहीं चाहते। पढ़ के सुनाती हूँ आपको, जो भी लाशों को सर्द करके महफूज करने का काम, क्रियोनिक कहते हैं इसको इंग्लिश में। पहला इंसान जिसको सर्द किया गया था वो 73 साल 73 ईयर साइकोलॉजिस्ट डॉक्टर जेम्स बेडफोर्ड था, जिसको 1976 में महफूज किया गया। इसका जिस्म अभी भी एल्कर लाइफ एक्सटेंशन फाउंडेशन में अच्छी हद में मौजूद है। इस नज़रिए की इब्तदा कि इंसान को सर्द करके फिर वापस ज़िंदगी की तरह आया जा सकता है, एक किताब द प्रॉस्पेक्ट ऑफ इमोरलिटी से हुई, जो फिजिक्स के उस्ताद रॉबर्ट एटिजर्स 1964 में लिखी। लफ्ज क्रियोनिक लैटिनिक जुबान का लफ्ज है, लातीनी जुबान का, जिस कहानी है सर्दी। इसका तरीका, अगर आपने ये फैसला कर लिया है कि आप जिस्म को सर्द के महफूज कर दिया जाएगा, तो इस तरीके का ये होगा कि पहले तो आपको ये सहूलत ज्वाइन कर दे कि सालाना फीस $4 देनी पड़ेगी, यानी एक क्लब है खास तौर पे, पर $100 ईयरली उसकी फीस है। जब तक आप जिंदा है, पहले आप अपनी जिंदगी में $400 इनको दें। जब आपकी तबई मौत वाकई हो जाए, यानी ये शर्त है कि आपको नेचुरल डेथ डाई होना है, ये नहीं कि किसी ने आपको मार दिया है या अल्लाह ना करे, तो फिर वो सब मनी जा जाएगी। इसके बाद जब तबई मौत वाकई होगी, तो इन टीम काम शुरू करिए। वो सबसे पहले आपके दिमाग को इतनी ऑक्सीजन दे रहे हैं जो इस काम के लिए ज़रूरी है, फिर आपके जिस्म को बर्फ़ में बंद कर दिया जाता है और एक इंजेक्शन लगाया जाता है ताकि आपका खून रास्ते में जम ना सके। जब आपके जिस्म को इस जगह पहुंचा दिया जाता है, यानी वो ख़ास जगह जहां ये प्रोसेस होता है वहां तक आपको पहुंचाते हैं, तो सर्द करने का काम शुरू होता है। इनकी टीम पहले जिस्म से तमाम पानी निकाल कर इसमें एक केमिकल को भर देती है, जिसकी वजह से जिस्म के अज़ा जमने से महफूज रहते हैं। जब जिस्म के पानी को केमिकल से बदल दिया जाता है, तो जिस्म को खुश्क बर्फ़ पर डाल दिया जाता है और जिस्म का दर्जा हरारत -202 फ़ारेनहाइट या -130 सेंटीग्रेड तक कर दिया जाता है। इसके बाद जिस्म को एक बर्तन में डाला जाता है, फिर इस बर्तन को एक धात के टैंक में डाल दिया जाता है जो लिक्विड नाइट्रोजन से भरा हुआ होता है, और इसको दर्जा हरारत -320 फ़ारेनहाइट या -196 डिग्री। आप तो इसको बहुत अच्छी तरह समझ सकते हैं कि -20 होता है तो क्या हाल होता है, तो -196 होता है। आपके जिस्म का सर उल्टा रखा जाता है ताकि अगर कभी टैंक में सुराख हो जाए तो दिमाग माया में डूबा रहे। इस तरीके की लागत तकरीबन 1.5 लाख डॉलर है, और ज़्यादा अच्छे तरीके से करने के लिए 50,000 और भी, जिसमें दिमाग को एक तरीके से महफूज किया जाता है जिसको न्यूरो सस्पेंशन कहा जाता है। दर्जनों के हिसाब से लोगों के अजसाम को सर्द करके रखा गया है, जिसमें एक बेसबॉल खिलाड़ी टेड विलियम्स भी है, लेकिन किसी भी महफूज किए हुए जिस्म को वापस ज़िंदगी की तरफ नहीं लाया जा सका, और ऐसा करना मुस्तकबिल में भी नज़र नहीं आता क्योंकि जिस्म को दोबारा गर्म करने का तरीका ठीक स्पीड से नहीं होता। तो वला तजिदन्नहुमा हरसन नासी अला हयातिन, यानी आए ना आए वापस, लेकिन कोशिश कर ली कि मरना नहीं चाहते। आप देखिए, इन सारी बातों से अगर इंसान उस जगह जाने की तैयारी कर ले तो वो बेहतर नहीं है? आप कहते हैं मुझे नहीं जाना, जैसे कबूतर आंखें बंद कर ले बिल्ली को देखकर तो मौत तो नहीं टलती ना। इस सारी चीज़ों की बजाय अगर ये कर लिया जाए कि काम कर लिया जाए अपनी हैसियत से, अल्लाह ताला को ये तो कहा जाए कि अल्लाह ताला हमने अपने हिस्से का काम कर लिया, मौत तो आनी है, तो डिप्रेशन दूर हो जाएगा ना। और जो काम नहीं करते, अपने वक्त को इन्हीं चीज़ों में लगाते हैं, वो फिर जाहरी बात है कि उनके पास वक्त तो नहीं होता। और आज ये चूँकि महंगी चीज़ है ना, तो थोड़ी गैर मारूफ है। आप इसको ज़रा 15-20 साल बाद पे लेके जाके देखें, ये हम सब भी कराएंगे जो आज बाकी काम करा सकते हैं। आप देखें, हर वो चीज़ जब नहीं आती है तो वो दौलतमंद लोगों के एक हिस्से में होती है, और ज़ाहिर है कि वो लोग रिसर्च वर्क करते हैं तो नॉन मुस्लिम से इसका आगाज़ होता है, और आहिस्ता आहिस्ता भी मुसलमान उसको लाजमी करते हैं। अब ज़ाहिर है जो इतनी महंगी टेक्नोलॉजी बना रहे हैं उन्होंने इसको बचाना है। एक वक्त आएगा कानून बना दिया जाएगा जी, इसकी इंश्योरेंस लेनी पड़ेगी, आपको करना पड़ेगा, और जो मजबूर एक चीज़ में होते हैं वो दूसरे में भी होने लगेंगे। तो ज़रूरत है इस बात की कि एक इंसान इस बात की ख्वाहिश करे कि मुझे इस दुनिया में जितनी मोहलत मिली है उसका सही इस्तेमाल करके अल्लाह ताला को खुश करना है, और सिर्फ ख्वाहिशों से बात नहीं बनती। अल्लाह ताला कहते हैं मिनल्लज़ीन अशरकू, ये तो मुशरिकों से भी ज़्यादा हरीस हैं, यानी वो भी जीना चाहते हैं लेकिन ये तो उससे भी ज़्यादा जीना चाहते हैं, क्योंकि इनके दिलों में जुर्रत नहीं है। ये तो अपनी जान के बारे में इतना डरते हैं कि सूरत हशर की आयत 14 में आता है, ला युकातिलूनकुम जमीयन इल्ला फी कुरम मुहसनतिन औ मिन वराई जुदर, ये सब मिलकर भी तुमसे जंग ना करेंगे मगर किला बंद बस्तियों में या दीवारों की ओट से, यानी सामने आकर ये कभी नहीं आते, और ये तारीख पूरी गवाह इस बात पे कि ये कौम कभी आमने सामने आके नहीं लड़ी। मक्का वालों के हाथों में तलवारें भी होती थी, तलवार नेजे भी होते थे जिनसे वो अल्लाह के नबी के साथ लड़ते थे, लेकिन इस कौम ने हमेशा पीठ पीछे से वार किया, साजिशें रिश्वतें दे के लोगों को तैयार करना, हत्ता के बाद मक्का वालों ही को ये पैसे दे के नबी सल्लम के खिलाफ लड़ाते थे, खुद कभी मैदान जंग में नहीं आए। इनको तो जान इतनी प्यारी है, तो अल्लाह ताला कहते हैं कि ये जो भी कर रहे हैं इनको करने दो। असल बात ये है कि जिसने भी अपनी ज़िंदगी का सही इस्तेमाल नहीं किया उसको कल वहाँ अल्लाह ताला के पास जाके रुसवाई होगी। अगर पूरे सबक पे एक नज़र डाल लें तो हम सब भी तो देख सकते हैं कि आज हम किस नक्शे कदम पे चल रहे हैं, हमारी ज़िंदगियां कहाँ हैं, क्या वाकई आज हम भी अल्लाह ताला के इस दीन को और इस बात को समझने के साथ जी रहे हैं कि इस दुनिया से जैसे तैसे गुजर जाओ, असल ज़िंदगी आखिरत की है। और जिसको ये बात यकीन आ जाता है वो कभी नहीं डरते। सहाबा किराम के बारे में ये बात मारूफ होती थी कि ये वो लोग हैं जो मौत से भी नहीं डरते, इनको हम किससे डराएं, ये तो जीना चाहते हैं, ये तो जीने से ज़्यादा मरने के मुतमन्नी है। एक सहाबी थे तो अल्लाह के नबी सल्लम को कहने लगे कि क्या मैं जन्नत में जाऊँगा? आपने कहा हाँ तो जन्नत में जाएगा। कहा अच्छा, खजूरें खा रहे थे, एक खाई दूसरी खाई, फिर कहा जन्नत मेरा इंतज़ार कर रही है और मैं खजूरें खाने में वक्त लगाऊं। और खजूरों का थैला फेंका और मैदाने ओहद में गए और इस बेदर्दी से लड़े के शहीद हो गए। उमैर बिन हमाम इनका नाम था। तैयारियां करते हैं तो लड़ते हैं। एक सहाबी थे अनस बिन नज़र, कहने लगे मुझे ओहद पहाड़ के पीछे से जन्नत की खुशबू आ रही है। और जंग में लड़े, इतने जख्म आए कि उनके जिस्म के छोटे छोटे टुकड़े किए थे मना काफिरों ने। उनकी उंगलियों की ये जो पोरें होती हैं टिप्स, इससे उनकी बहन ने पहचान के उनकी लाश को देखा था। उनको तो जन्नत की खुशबू आती थी, वो दुनिया में क्यों रहते हैं? तो अल्लाह से दुआ है कि अल्लाह ताला हमारी नज़रें आखरत पे लगा दें। हमारी एफर्ट्स, हमारी कोशिशें, हमारा माल, हमारा वक्त जो ज़िंदगी बचाने पे लगता है, उसको मौत के बाद की तैयारी में लग जाए, तो अल्लाह ताला हमारे लिए उसमें और उस वक्त में खैर डाल दे। और बहरहाल मौत पे आगे बहुत जगह बात होगी, तो आप देखेंगे कि इस्लाम का नज़रिया मौत के बारे में क्या है। कोई सवाल आपके ज़हन में ये सारी बातों को सुनते हुए आया हो तो आप पूछ सकते हैं। जी, इनका सवाल ये है कि मरना ना चाहे इंसान तो क्या नज़रिया रखे, यानी आपका, आप शायद इस पॉइंट को थोड़ा सा क्लियर करना चाहते हैं कि फिर ज़िंदगी कैसे गुजारी जाए। आप देखिए कि हम मौत की तमन्ना तो ना करें, लेकिन अल्लाह ताला से ये दुआ करें कि अल्लाह हमारी ज़िंदगी को ऐसी ज़िंदगी बना कि हम थोड़े वक्त में वो काम कर जाएं जो लोग ज़्यादा वक्त में भी नहीं करते। इस ज़िंदगी का एक एक मिनट इस्तेमाल कर लें, अपने दिमाग का, अपनी सलाहियतों का एक एक कतरा इस्तेमाल कर लें। मैंने एक जगह एक रिपोर्ट में पढ़ा कि औसत दर्जे का एक इंसान जब मरता है ना, 60-70 साल की उम्र गुजार के, काम करके, जो दुनिया में लोग करते हैं, हम सब करके जब मरता है, तो वो अपने ब्रेन की सलाहियतों में से जो उसको अल्लाह ताला ने दी है, उसका सिर्फ 5% तक इस्तेमाल करता है और 95% सारी चीज़ें उसके साथ कब्र में चली जाती हैं। अल्लाह ने तो हमें इतना कुछ दिया, आप खोल के देखें इस दिमाग को, आप तो हैरान हो जाएंगे। तो इंशाल्लाह यहाँ तक हम तिलावत सुनेंगे।
قل إن كانت لكم الدار الآخرة عند الله خالصة من دون الناس فتمنوا الموت إن كنتم صادقين ولن يتمنوه أبدا بما قدمت أيديهم والله عليم بالظالمين ولتجدنهم أحرص الناس على حياة ومن الذين أشركوا يود أحدهم لو يعمر ألف سنة وما هو بمزحزحه من العذاب أن يعمر والله بصير بما يعملون